ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्ताइनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. اگلی مجلس میں اس کا ترجمہ تو ہو چکا تھا, کچھ وضاحت بھی آئی تھی. آج پھر دوبارہ ترجمہ سن لیجئے. قل اعوذ برب الناس, کہیے کہ میں پناہ مانگتا ہوں سب لوگوں کے پروردگار کی. ملک الناس, سب لوگوں کے بادشاہ کی. الہ الناس, سب لوگوں کے معبود کی. کس چیز سے پناہ؟ اس وسوسہ ڈالنے والے کے شر اور برائی سے جو پیچھے کو چھپ جاتا ہے, جو لوگوں کے دلوں میں وسوسے ڈالتا ہے, چاہے وہ جنات میں سے ہو یا انسانوں میں سے. میں نے اگلی مجلس میں وعدہ کیا تھا کہ وساوس کے متعلق کچھ عرض کروں گا, کیونکہ آج کل سب سے بڑا پرابلم جو ہے دیندار طبقے کو ہے وہ خیالات اور وساوس کا. بہت سے لوگ اس کی وجہ سے پریشان ہوتے ہیں اور تکلیف کا شکار ہوتے ہیں. اس لیے ضرورت ہے کہ اس سلسلے میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جو باتیں ارشاد فرمائی ہیں, خاص کر کے حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کے سوالات کے جواب میں, وہ آپ کے سامنے کچھ وضاحت اور تفصیل کے ساتھ پیش کی جائیں تاکہ اس سلسلے میں آپ کو اتنی ایسی معلومات ہوں جو اطمینان کا ذریعہ بنے۔ اللہ تبارک و تعالی جزائے خیر دے حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین کو کہ انہوں نے بہت سی وہ باتیں جو ہمیں پیش آتی ہیں حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم سے پوچھ لیں اور آپ صلی اللہ علیہ وسلم نے اس کا جواب دے کر اس کا حل بتلایا۔ وساوس کے سلسلے میں بھی حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے بہت سارے ارشادات ہیں۔ ہمارے یہاں مدارس میں جو آخری سال ہے اس سے پہلے چھٹا سال ہے، مشکات کا سال کہتے ہیں، وہ مشکات حدیث کی کتاب ہے، اس میں صاحب مشکات نے مستقل ایک عنوان قائم کیا ہے بابن فی الوسوسہ، وسوسے کے سلسلے میں، یہ بڑا اہم مسئلہ ہے۔ اس میں اس سلسلے سے بہت ساری روایتیں انہوں نے پیش کی ہیں، ان سب کا پیش کرنا تو مشکل ہے، بقدر ضرورت کچھ باتیں آپ کی خدمت میں پیش کرتا ہوں۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کا ایک تو ارشاد جو بخاری شریف اور دوسری حدیث کی کتابوں میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے روایت سے ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ تجاوز عن امتی ما وسوست بہ صدورہا ما لم تعمل بہ او تتکلم، اللہ تبارک و تعالیٰ نے میری امت سے معاف کر دیا ان چیزوں کو جو ان کے دلوں میں وسوسے آتے ہیں جبکہ وہ اس پر عمل نہ کریں یا اس کو اپنی زبان سے ادا نہ کریں۔ ایک حدیث تو یہ ہے، دوسری ایک روایت مسلم شریف میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی ہے، فرماتے ہیں ان ناسم من اصحاب رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم سال النبی صلی اللہ تعالیٰ علیہ وسلم، کہ حضور صلی اللہ علیہ وسلم کے صحابہ میں سے کچھ لوگوں نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے پوچھا انا نجد فی انفسنا ما یتعاظب احدنا ان یتکلم بہ، ہم اپنے دلوں میں کچھ ایسی باتیں پاتے ہیں جس کو اپنی زبان سے بولنا اور ظاہر کرنا ہم کو بہت بھاری اور گنا معلوم ہوتا ہے۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے ان کا یہ سوال سن کر ان سے پوچھا اوقد وجد تم، کیا واقعتاً دل کی یہ کیفیت ہے، ان خیالات کی وجہ سے تمہارے دل میں یہ خیال، اگر ہم اس کو اس کے ظاہر کرنے کو تم بہت گرا اور بھاری مال سمجھتے ہو؟ انہوں نے کہا جی ہاں نام۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ذالک صریح الایمان، یہ تو کھلم کھلا ایمان ہے۔ تیسری ایک روایت ہے مشکات میں، یہ بھی ہے ابن عباس رضی اللہ تعالی عنہما کی، ان رجلا سال النبی صلی اللہ تعالی علیہ وسلم، ایک آدمی نے نبی کریم صلی اللہ تعالی علیہ وسلم سے پوچھا احدث نفسی بالشیء، میں اپنے دل سے کچھ باتیں کرتا ہوں دل میں ہی دل میں، لان اکون حمامتا احب الی من اتکلم بھی، میں کوئلہ ہو جاؤں جل کر کے یہ مجھے زیادہ پسند ہے بنسبت اس کے کہ ان باتوں کو اپنی زبان سے بولوں۔ تو نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا الحمدللہ الذی رد امرہ الی الوسوسہ، تمام تعریف اس اللہ کے لیے جس نے اس کا معاملہ وسوسے تک لوٹا دیا۔ یہ तीन रिवायतें अभी इंशाअल्लाह इन्हीं तीन रिवायतों को सामने रख करके आपके सामने इस मौजू पर कुछ बात करता हूँ, ताकि आज हमारे नौजवान और आजकल दीनदार, ये वसाविस दीनदार तबके को ही पेश आते हैं, याद रखना, और ईमान वालों को ही पेश आते हैं, और ईमान वालों में भी जो दीनदार होते हैं उनको, काफिरों को तो काहे को आएंगे, इसलिए कि शैतान इन वसाविस के जरिए से ही जो है सामने वाले को अपना शिकार करता है। तो काफिर तो पहले से काफिर ही है, उसको वसवसा डालने की क्या जरूरत शैतान को, अपनी मेहनत काहे को बेकार बर्बाद करेगा वो। तो लतीफा याद आ गया, हमारे हजरत मुफ्ती साहब नवरल्लाह मरकदहू फरमाया करते थे, जिस जमाने में हजरत का क्याम तदरीस की निस्बत से शुरू में वहां मजारुलूम में था, आजादी से पहले की बात, उस जमाने में ये कादियानियत जरा जोर था शुरू शुरू में, और बहुत से लोग कादियानी हो रहे थे। तो क्या एक शिया आया हुआ था और वो कई रोज वहां ठहरा मदरसे के मेहमान खाने में, और इन मुख्तलिफ मसाइल पर मुफ्ती साहब से उसने बातें की, सवाल जवाब सब। तो उसने एक बात ये भी कही कि देखो ये है ना, अपने मजहब की हक्कानियत शीयत के हक होने को जाहिर करने के लिए ये जितने भी कादियानी बनते हैं वो सब सुन्नी, एक भी शिया आज तक कादियानी नहीं बना। तो हजरत ने जवाब में फरमाया कि शैतान बेवकूफ थोड़ा है जो अपनी मेहनत जाया करे, वो जानता है कि शिया तो पहले से ही काफिर है, उस पर मेहनत करके उसको ईमान से काहे को महरूम करूं, ईमान जिसके पास है उस पर जरा कुछ मेहनत होनी चाहिए। तो बहरहाल हकीकत तो यह है कि ये जो वसवसे हैं ये ईमान वालों को ही आते हैं, और वो भी जो दीनदार तबका है जो दीन पर अमल करता है उसी को आते हैं ज्यादा। तो अब ये वसवसे की मुख्तलिफ किस्में हैं, हर एक का हल आपके सामने मैं पेश करूंगा। पहली किस्म वसवसे की वो है जो ईमानियात से मुताल्लिक, हमें जो ईमान लाने का हुक्म दिया, आप पढ़ते हैं बचपन से किताबों में ईमान, आमन तो बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुलिही वल यौमिल आखिर वल क़द्र खैरिही मिनल्लाहि तआला वल बासि बादल मौत, के ईमान लाया मैं अल्लाह पर, उसके फरिश्तों पर, उसकी किताबों पर, उसके रसूलों पर, क़यामत के दिन पर, और दोबारा जिंदा यह तकदीर पर, भला हो या बुरा सब अल्लाह ही की तरफ से है, और दोबारा फिर जिंदा किए जाने पर, ये ईमान है। ईमान मुफस्सल जो आप पढ़ते हैं उसमें जो जो चीज़ें अहम हैं उनको जिक्र किया गया, कुरान में भी है ये अहकाम। तो देखो अब ये ईमानियात, ईमान लाना हमें जरूरी करा, अल्लाह पर ईमान लाओ, अल्लाह की, अल्लाह पर दो चीजों का ईमान, एक तो अल्लाह की जात को मानना है। दुनिया में ऐसे बहुत से लोग हैं जो अल्लाह को मानते ही नहीं, अल्लाह है ही नहीं, नऊज़ु बिल्लाह ऐसी बातें करते हो, अल्लाह ही का इनकार करते हैं। इनकार करने वालों ने तो हर एक चीज का इनकार किया, अल्लाह के वजूद का भी इनकार किया। एक हकीकत अलबत्ता ऐसी है मौत, जिसका आज तक कोई इनकार नहीं कर सका है, बाकी तो सबका इनकार करने वाले दुनिया में हैं। तो बहरहाल पहला तो एक अल्लाह ताला को माने, उसके वजूद को और उसकी सिफात पर ईमान लाने, अल्लाह ताला की सिफात पर, अल्लाह ताला अलीम है, इल्म वाला है, कुदरत वाला है, सुनने वाला है, देखने वाला है, और वो जो अल्लाह के 99 नाम आप पढ़ते हैं उनमें अल्लाह ताला की जिन सिफात को बयान किया गया है वो सारी चीजें, तो उनको अल्लाह को मानो, अल्लाह की सिफतों को मानो, अल्लाह के साथ किसी को शरीक न ठहराओ। जो चीज अल्लाह पैदा करना, पैदा अल्लाह ही ने किया, कोई दूसरा, कोई ऐसी दुनिया में कोई ऐसी शख्सियत नहीं है जो पैदा करना जान अल्लाह के अलावा पैदा करने वाली हो। इस तरह जो कुछ देने वाला है वो भी अल्लाह ही देता है, ये सब कुछ। तो बहरहाल ये अल्लाह के मुतालिक ईमान लाना, अल्लाह की जात पर, उसकी सिफात पर, रसूलों पर ईमान लाना, अल्लाह ने حضرت آدم علیہ نبینا و علیہ الصلات والسلام کے زمانے سے لے کر حضور صلی اللہ علیہ وسلم تک مختلف دور میں ادوار میں مختلف زمانوں میں موقع بموقع نبی بھیجے جن کے اوپر اللہ کی طرف سے فرشتے وحی لے کر کے آتے تھے اور وہ چیزیں وہ اللہ کے بندوں کو بتلاتے تھے, وہ احکام سکھلاتے تھے. تو یہ رسول ان کی رسالت اور نبوت کے اوپر, نبیوں کی نبوت پر ایمان لانا, آخری نبی نبی کریم صلی اللہ علیہ وسلم ہیں, آپ کے بعد کوئی دوسرا نبی آنے والا نہیں ہے, کوئی اگر دعویٰ کرتا ہے تو وہ جھوٹا ہے. تمہارا آپ کا اور آپ کی نبوت پر ایمان لانا, اسی طریقے سے فرشتوں پر ایمان لانا. ایک مخلوق ہے جو اللہ تعالیٰ نے نور سے پیدا کی ہے, جو نہ تو ابھی کبھی اللہ تعالیٰ کی کوئی نافرمانی کرتی ہے اور اللہ جو حکم دیتے ہیں وہ سب پورا کرتی ہے. یہ سارے کائنات کا جو نظام اللہ تعالیٰ چلاتے ہیں, اس نظام کا چلانے کے لیے یہ سارے فرشتے اس میں استعمال ہوتے ہیں. یہ اللہ میاں کا اسٹاف ہے فرشتے, اور بھی سارے کام اللہ تعالیٰ ان سے ہی کراتے ہیں. تو لا یعصون اللہ ما امرهم ویفعلون ما یؤمرون, قرآن میں کہا گیا کہ اللہ نے جس چیز کا حکم دیا اس کے ذرہ برابر بھی خلاف نہیں کرتے اور وہی کرتے ہیں جس کا اللہ نے ان کو حکم دیا ہے. اللہ نے کتابیں بھیجی, چار کتابیں آپ جانتے ہیں, توریت حضرت موسیٰ کے اوپر اور زبور حضرت داؤد کے اوپر, انجیل حضرت عیسیٰ پر اور قرآن پاک ہمارے پیغمبر حضور پاک صلی اللہ علیہ وسلم پر. یہ سب ان چیزوں پر ایمان لانا ہے, یہ ایمانیات کہلاتے ہیں. کیا یہ سب جڑ ہے ایمان کی, یہ عقیدہ اس کا رکھنا, اس کے بغیر کوئی آدمی مومن نہیں بن سکتا. اور اس میں خدا نہ خاصہ ذرا بھی 19-20 ہو گیا تو آدمی ایمان سے نکل جاتا ہے. تو یہ ایمانیات سے متعلق وسوسے ڈالتا ہے شیطان, بہت سی مرتبہ آدمی کے دل میں وسوسہ ڈالے گا. کبھی بعد بعد نوجوان آتے ہیں کہ مول صاحب ہم کو خیال آ, کیا خیال؟ نہ نہیں بول سکتا. بھائی بول تو صحیح, لائک تو بولے تو ہم اس کا کوئی علاج بتا. نہ نہ نہیں بول ہی نہیں سکتا نا میں اس کو, زبان پہ نہیں لا سکتا. اس کو کتنا ہی سمجھاؤ لیکن وہ بولے گا ہی نہیں, سمجھائے گا نہیں, زبان پر نہیں. وہی صحابہ نے یتعظم احدنا ان یتکلم بھی, کہ ہم میں سے کوئی اپنی زبان پر لانا اس کو بہت گرا سمجھتا ہے, اتنا خطرناک وہ خیال ہے. کبھی خیال رہتا نعوذ باللہ کہ اللہ میاں ہے بھی کہ نہیں ہے, ایسا وسوسہ بازوں کے دل میں آتا ہے. حضور صلی اللہ علیہ وسلم تو حضور صلی اللہ علیہ وسلم کبھی آئے بھی ہیں کہ نہیں آئے ہیں, ایسا وسوسہ لوگوں کے دلوں میں آتا ہے نبیوں کے متعلق, اللہ کی ذات کے متعلق. یہ سب تو یہ ایمانیات سے متعلق وسوسہ. تو یہ وسوسے جو ہیں, تو اب ان پہلی قسم وسوسوں کی یہ ہے جو ایمانیات کے متعلق ہیں, تو ان کے متعلق اب ایسا کوئی وسوسہ جب کسی دیندار نوجوان کو آتا ہے نا تو وہ بیچارہ گھبراتا روتا ہے اور یوں سمجھتا میں تو شیطان بن گیا, میں تو انسان ایمان سے نکل گیا. اور اپنے اس کو جب پوچھا جاوے تو کیا وہ میری تکلیف ایسی ہے کہ میں بیان نہیں کر سکتا, بولنا بول نہیں سکتا, میں نبی کہا کتنا ہی سمجھاؤ بولے گا نہیں. تو اب اس کے متعلق صحابہ نے حضور صلی اللہ علیہ وسلم سے پوچھ لیا. کیا پوچھا؟ ابھی جو میں نے حدیث بیان کی تھی دوسرے نمبر پر کہ اناس من اصحاب النبی اصحاب رسول اللہ صلی اللہ علیہ وسلم سال النبی صلی اللہ علیہ وسلم, تو حضور صلی اللہ علیہ وسلم کے صحابہ میں سے کچھ لوگوں نے حضور سے پوچھا انا نجد فی انفسنا ما یتعظم احدنا یتکلم بھی, کہ ہم میں سے کوئی آدمی اپنے دل میں ایسی چیزیں پاتا ہے کہ زبان پر لانا اس کو بڑا بھاری معلوم ہوتا ہے. یا وہ جو دوسری روایت کہ اغدث نفسی بھی شے, میں اپنے جی سے باتیں کرتا ہوں اور اس کو زبان پر لانا جل کر کوئلہ بن جانے سے زیادہ مجھے ناگوار ہے. یعنی یہ تو پسند کرتا ہوں کہ جل کر کوئلہ بن, لیکن زبان پر لا نہیں سکتا. تو اب اس کا کیا؟ تو حضور صلی اللہ علیہ وسلم کیسا عجیب و غریب جواب دیا حضور نے. پہلے سے صحابہ نے کہا کہ زبان پر لانا بہت بھاری معلوم ہوتا ہے, تو نبی کریم صلی اللہ علیہ وسلم فرمایا ذالک صریح الایمان, یہ تو کھلم کھلا ایمان ہے. یعنی ایسا وسوسہ آنے پر تم کو جو تکلیف ہوئی اور تم جو یہ محسوس, تمہارا یہ احساس ہے, تم یہ محسوس کر رہے ہو کبھی یہ زبان پر لا سکتے نہیں. یہ خود دلیل اس بات کی کہ تمہارے دل میں ایمان موجود ہے. اگر ایمان نہ ہوتا تو آپ اس کو زبان پر لانا بھاری نہ سمجھتے. اسی کو حضور صلی اللہ علیہ وسلم نے دلیل بتلایا, کس کی؟ ایمان. گویا یہ دوسرے لفظوں میں یوں تعبیر کر سکتے ہیں, ہمارے حضرت حاجی امداد اللہ صاحب رحمۃ اللہ علیہ کے پاس ایک آدمی آیا اور اس نے اسی طرح کی شکایت کی. تو حضرت نے کہا, بھائی دیکھو چور اسی گھر میں جاتا ہے جہاں مال ہوتا ہے. مال نہیں ہوگا تو وہاں چور کا ہی کو قدم رکھے گا. تو یہ شیطان تمہارے پاس آیا وسوسہ ڈالنے کے لیے, معلوم ہے تمہارے دل میں ایمان ہے, تبھی تو اس ایمان کے ہٹانے کے لیے وہ کوشش کر رہا ہے. تو اسی کو حضور فرماتے ہیں کہ یہ تو دو باتیں, ایک تو شیطان کا اس طرح آ کر محنت کرنا یہ ایمان ہونے, اور دوسرا آپ لوگوں کا ان وسوسوں کو ان خیالات کو کیا سمجھنا, بھاری سمجھنا. یہ خود دلیل ہے اس بات کی کہ تمہارے دل میں ایمان موجود ہے. اگر ایمان نہ ہوتا تو ہمیں ایسے خیالات, کافروں کو تو خیالات کیا, وہ تو زبان سے ایسی باتیں بولتے ہیں تو ابھی ان کو کچھ بھاری نہیں معلوم. معلوم ہوا کہ یہ ایمان, یہ اس سے یوں سمجھنا کہ ایمان نکل نہیں, بلکہ یہ تو ایمان کی دلیل ہے. ہمارا عقیدہ اپنی جگہ پر ہے, اس میں کوئی تبدیلی نہیں آئی. خالی اس طرح کے خیالات سے ایمان جاتا نہیں. البتہ ایک بات کہوں گا کہ ایمان اللہ تعالیٰ نے بہت قیمتی چیز ہے جو ہمیں عطا فرمائی. کسی بھی آدمی کے پاس کوئی قیمتی چیز جب ہوتی ہے تو اس کی کوشش یہ ہوتی ہے کہ اس کو ہر طرح سے میں بچاؤں, حفاظت کروں. ہمیں اپنے ایمان کی حفاظت بہت محنت اس سے کرنی ہے, بہت دھیان سے تکے داری لے کر ایمان کی حفاظت کے لیے بہت چوکنا رہنا ہے. بہت سے لوگ کیا ہیں, دوسرے غلط ایسے مضمون نگار, ایسے لیکھک, ایسے کیا بولتے ہیں انگریزی میں رائٹر, جو جن کے مضامین آتے ہیں کہ آج کل تو میڈیا پر معلوم نہیں کیا کیا آتا ہے, مستقل پروگرام ایسے ہوتے ہیں تو لوگ اس پروگرام کو سنتے ہیں. ارے بھائی یہ تو شیطان نے یہ چالو ہی کیا ہے ہمارے ایمانوں پر کیا کرنے کے لیے, حملہ کرنے کے. اب ہم خود جا کے سنیں تو گویا ہم اپنے ایمان کو پیش کر رہے ہیں کائی کے لیے, خطرے کے لیے. اس سے تو الٹا بچانا ہے ہم کو اپنے. بہت سے آج کل کیا ہو گیا, جیسے ہمارے اخبارات ہیں نہیں, گجراتی اخبار, یہ گجرات متر ہے, گجرات سماچار ہے, سندیش ہے, یہ گجرات متر ہمارے یہاں آتا ہے تو اس میں آپ دیکھتے نہیں ایک پورتی آتی ہے, دھارمک پورتی ہے یا نہیں. تو بات ہمارے بہت سے مسلمان ان کو کوئی دینی کتاب دیں گے تو اس کو پڑھتے ہیں کہ فرصت نہیں, لیکن یہ پورتی جو ہے نا وہ اے ٹو زیڈ پڑھ ڈالتے ہیں. انا للہ وانا الیہ راجعون, تجھے اللہ اور اس کے رسول کی باتوں کو پڑھنے کی تو فرصت نہیں. پیسے خرید کر کے یہ لیا, پیسے خرچ کر کے یہ خریدا. یہ جو دین کی کتابیں وہ تو بےچارے اللہ کے بندے مفت چھپواتے ہیں, اور مفت کیا ہوتی ہیں, تقسیم ہوتی ہیں, لوگ لے بھی لیتے ہیں لیکن ان کو پڑھنے کی. آپ میں اکثر وہ ہوں گے جن کے پاس اس طرح کی مفت کی کتابیں آئی ہوں گی جنہوں نے آج تک کبھی اس کو کھول کے بھی نہیں دیکھا. اور یہ اخبار دیکھیں گے شوق سے. یہ سب کیا ہے, یہ سب گویا ہم خود اپنے ایمان کو خطرے پر کیا کر رہے ہیں, پیش کر رہے ہیں. ایمان کی بہت بڑی, بڑے بڑے علماء, بڑے بڑے صحابہ تابعین, وہ کتنی حفاظت کرتے تھے. میں آپ کو سناؤں, حیرت ہوگی. امام محمد ابن سیرین رحمت اللہ علیہ جو خواب کی تعبیر کے امام ہیں, بہت بڑے تابعین, ان کے پاس ایک مرتبہ ایک گمراہ فرقے سے تعلق رکھنے والا ایک آدمی آیا. اس زمانے میں بھی گمراہ فرقے پیدا ہو چکے تھے تابعین کے زمانے میں, اور آ کر کے اس نے حضرت امام محمد ابن سیرین رحمۃ اللہ سے کہا کہ میں آپ کو قرآن پاک کی ایک آیت سنانا چاہتا ہوں. बस अपनी जबान से उसके अलावा और कुछ मैं बोलूंगा नहीं, आयत सुनाकर चला जाऊंगा। हजरत ने कहा मैं तेरी जबान से इस आयत को सुनना नहीं चाहता, तू मेहरबानी करके यहां से जा, जा। अब वो जिद कर रहा था, वो अपने घर में थे हजरत। आमतौर पर आदमी घर में होता है तो कुर्ता उर्ता निकाल के बैठा हुआ होता है, तो वो भाई तू जा, वो जा नहीं रहा था, मेरा कुर्ता ना मैं ही चला जाता हूं। तो दूसरे लोगों ने फिर उसको कहा कि भाई तू इनको अपने घर से निकलने पर काय को मजबूर करता, और दूसरों ने उसको वहां से समझा बुझा करके निकाला। उसके जाने के बाद किसी ने पूछा कि हजरत वो अगर से गुमराह फिरके से ताल्लुक रखता था, लेकिन उसने तो एक ही बात कही थी कि मैं आपको कुरान पाक की एक आयत सुनाना चाहता हूं, और साथ कह रहा था कि एक लफ्ज भी दूसरी बात मैं अपनी जबान से बोलूंगा नहीं। तो कुरान की आयत सुनने में क्या प्रॉब्लम था, क्या वादा था, सुन लेते। क्या जवाब दिया, हम लोगों के लिए बड़ी इबरत है, हम तो उनके इल्म के मुकाबले में जो है ना अंगूठा चाप है। उनका जो इल्म था इतना अजीम इल्म था, हमारी कोई हैसियत ही नहीं। फिर भी तो उन्होंने क्या जवाब दिया, एक गुमराह अकीदे वाले आदमी की जबान से कुरान पाक की आयत सुनकर हो सकता है कि उस आयत के सिलसिले में मेरे दिल में कोई जो है वादा एतराज पैदा हो जाए, और उसकी वजह से, और ऐसा जिसका बाद में हल मेरी निगाहों में न हो और मैं उसकी वजह से ईमान से महरूम हो जाऊं, इसलिए मैं उसकी जबान से यह आयत भी सुनना गवारा नहीं कर। जबान जबान का भी फर्क होता है, जबान जबान का भी फर्क, चीज एक ही है, किसकी जबान से कुछ और सुनोगे तो उसका असर और है, दूसरे की जबान से सुनोगे तो उसका असर और है। आप अंदाजा लगाएं कि उन्होंने कितनी एहतियात बरती। अब उनकी इस एहतियात के मुकाबले में हमारा क्या हाल है, हमारा तो वो जैसे खाते हैं अगड़म अगड़म बगड़म, तो पढ़ते भी हैं क्या अगड़म बगड़म, जो आया नहीं। पढ़ने के मामले में भी पहले तहकीक कर लो, ऐसा नहीं जिसका जो कुछ आया आपने पढ़ लिया या अखबार में जो मजमून आया पढ़ लिया। आज क्या है, आज तो मीडिया ने ये तय कर लिया है कि मुसलमानों के अकाइद के सिलसिले में उनको ऐसे जो है शक और शुबे में डाला जाए कि धीरे धीरे वो अपने ईमान से महरूम हो जाए। आज की मीडिया की जो बातें फैलाई जाती, आज तलाक के सिलसिले में, अब ये तलाक के सिलसिले में मीडिया जो बातें चलाती है, हमारे बहुत से लोग सुनते हैं और उनके पास अपना तो कोई इल्म है नहीं, सुनने के बाद वही उन्होंने जो उसके ऊपर जो एतराजात जो वादे वचके निकाले, ये इसके दिल में बैठ जाते हैं। फिर आके वो मौलवी साहब के पास आए, मतलब इसका क्या, अरे ये तो तूने अपने दिल में ये बिठा लिया, ये चीज तो ईमान से मालूम करने वाली, क्या जरूरत थी इसको सुनने की। कभी किसी आलिम दीन के पास, किसी माहिर के पास जाकर के कोई अच्छी बात तो सुनने की तौफीक हुई नहीं, ये सुन रहे। तो मेरे कहने का मतलब यह है कि ये चीजें, हमारा ईमान कोई मामूली चीज नहीं है, बहुत कीमती चीज है, उसकी हिफाजत का तकाजा है। इन सारी मीडिया में इस तरह के जितने भी प्रोग्राम आते हैं, या मीडिया चाहे प्रिंट मीडिया हो, उसमें जो चीजें आती है मजामीन, उसको पढ़ो मत। खबर वबर आपने पढ़ ली पढ़ ली, लेकिन इस तरह के, हमें तो अपने दीन की बातें अपने मोतबर उलमा से सुननी, सुन करके उसके मुताबिक यकीन रखना है। आज तो क्या हो गया, हर आदमी हर एक की बात इस सिलसिले में सुनता है, नतीजा ये होता है कि ये शुकूक और शुबहात का और एतराजात का शिकार हो जाता है, और फिर धीरे 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 वो दीन से हट जाता है। इसलिए अपनी हिफाजत के लिए जरूरी है कि इससे बचो। एक वाकया सुनाता हूँ, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने मिश्कात में मौजूद है। मिश्कात में रिवायत है कि एक मरतबा हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के पास हजरत उमर रदी अल्लाह ताला अन्हो तौरेत का एक नुस्खा, एक प्रत, अंग्रेजी में क्या कहते हैं, वर्ष यानी पूरा एक ये तौरात का एक नुस्खा गुजराती में प्रत कहते हैं वो लेकर के आए। अब तौरात तो आसमानी किताब है ना, लेकिन चूंकि कुरान में भी आ गया कि उन लोगों ने अपनी इस किताब में क्या कर दिया था, हेर फेर कर दिया था, अंदर तहरीफ कर दी थी, अदला बदली कर दी थी, इसलिए उसका भरोसा नहीं। तो अब जाहिर जो नुस्खा लेकर के आए थे वह ऐसा ही था, तहरीफ वाला, अदला बदली वाला। हजरत उमर ने ला करके कहा अल्लाह के रसूल ये तौरात का नुस्खा है। हुजूर ये सुनकर खामोश रहे, अभी कुछ बोले नहीं, और हजरत उमर ने उसका पढ़ना चालू कर दिया, पढ़ना चालू कर दिया। अब वो तो अंदर देखकर पढ़ रहे, इधर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का चेहरा गुस्से से लाल, वो हजरत उमर पढ़ने में मशगूल, उनको पता नहीं। हजरत अबू बकर ने कहा, हजरत वो पास में ही थे, या इब्ने अल-खत्ताब सकेलत कौमुक, तुम्हारी माँ तुमको रोए, यानी तुम्हारे तुम्हें मौत आवे, तुम नहीं देखते हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चेहरे का क्या हाल है। वो जब हजरत अबू बकर ने ये बात कही तो हजरत उमर ने आंख उठाकर देखा, हुजूर का चेहरा गुस्से से सुर्ख था, फौरन उसको बंद किया और औज़ु बिल्लाह मिन ग़ज़बिही व ग़ज़ब रसूलिही, अल्लाह की मैं पना मांगता हूँ अल्लाह की नाराजगी और उसके रसूल की नाराजगी से, रजी तो बिल्लाह रब्बा व बिल इस्लाम दीन व बि मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम नबिया, मैं अल्लाह के रब होने पर, इस्लाम के दीन होने पर और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अल्लाह का नबी होने पर दिल से राजी हूँ। बार बार ये जुमला पढ़ा तो हुजूर का गुस्सा ठंडा हो गया और हुजूर ने ये फरमाया कि अल्लाह की कसम जिसके हाथ में मेरी जान है, अगर आज हजरत मूसा आ जाएं और तुम मुझे छोड़कर उनकी पैरवी करो तो तुम गुमराह हो जाओ। हुजूर फरमाते वो भी अगर आ जाएंगे तो उनको मेरी पैरवी करनी पड़ेगी। तो बहरहाल मैं ये कहना चाहता हूं कि तौरात का नुस्खा था, तौरात तो आसमानी किताब थी ना, लेकिन चूंकि उसमें हेरा फेरी हो चुकी थी इसलिए आप ये फरमाते। अब ये आजकल के जो राइटर लिखते हैं और इनकी जो किताबें आती है उसका क्या मतलब होगा। इसलिए देखो, जिसका इल्म गहरा हो, जिसने दीन को समझकर पढ़ा हो, सारे दलाइल दीन के उसके पास मौजूद हैं, वो अगर ऐसी कोई चीज पढ़ता है तो पढ़े, वो तो इसको पढ़कर उसके अंदर खराबियां उसका उसको पता चलेगा और उसका जवाब तैयार करेगा, लोगों को भी बताएगा। लेकिन जिसके अंदर ये सलाहियत नहीं है उसकी तो सलामती इसी में है कि अपने आप को इससे दूर रखें। तो कहने का हासिल यह है कि ऐसे असबाब जिसकी वजह से ईमान में शक और शुबा पैदा हो सकता है, वसवसे आ सकते हैं, उनसे भी अपने आप को बचाने की जरूरत है। भाई मच्छर बहुत हों तो लोग क्या करते हैं, असर के वक्त से खिड़कियां बंद कर देते हैं, वरना एक आध खिड़की भी खुली रह गई रात को, यार मच्छरों ने आज सोने नहीं है, क्यों, वो एक खिड़की खुली रह गई। आप इस तरह जो है ये खिड़कियां खुली रखेंगे ना तो यही होगा, समझा कि नहीं। ये तो पहली खुलासा ये है कि इस तरह के अगर वसवसे ऐसे आ गए तो जैसा कि मैंने बतलाया कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम खाली जब आप उस वसवसे को क्या समझ रहे हैं, बुरा समझ रहे हैं, तो उसको बुरा समझना ये अलामत और निशानी है इस बात की कि हमारे दिल में क्या है, ईमान। अगर उसको बुरा नहीं समझेगा तो गए आपसे। बहरहाल ये पहली किस्म वसवसे की, उसका ये हुआ हल हुआ। दूसरे वसवसे की दूसरी किस्म गुनाहों के वसवसे, फिस्क और फुजूर के वसवसे, यानी आदमी के दिल में ख्याल, चोरी कर लो, शराब पी लो, जिना कर लो, कत्ल कर लो, जिसने इस लाइन में रहा हो उसको तो और ख्याल आते हैं। जो जिस लाइन में रहा होता है, तोबा करके दीन में आया है तो भी फिर वसवसे इसके आते हैं, क्योंकि चोर चोरी से जाए, हेरा फेरी से तो नहीं जाएगा, तो ऐसा ये ख्याल आते हैं। तो ये जो गुनाहों के ख्याल, इसको फजूर के, तो उसके मुतालिक जो मैंने पहली हदीस पढ़ी थी कि जब आपके दिल में ख्याल आया कि मैं और औरतें जा रही है, मैं जरा देख लूं उसको, बदनिगाही कर लूं, देखने का ख्याल आया, देखा नहीं, तो अगर ख्याल आया लेकिन आपने अपने आप को क्या किया, कंट्रोल किया, बचाया और देखा नहीं, तो उस ख्याल और उस वसवसे की वजह से कोई गुनाह नहीं होगा। उसी को हुजूर फरमाते हैं, इन्ना ला तजावजान उम्मती मा वसवसत बिही सुदूरहा, अल्लाह ताला ने माफ कर दिया मेरी उम्मत से उन ख्यालात और वसवसों को जो उसके दिलों उनके दिलों में आते हैं, मालम तामल बिही और ततकल्लम, जबकि उस पर उसने अमल नहीं किया। अगर वो अमल की चीज है, जैसे देखना, जिना का ख्याल आया, फलानी औरत से मैं जिना करूं, ऐसा ख्याल आया, लेकिन उसने क्या किया, रोका अपने आप को, तो अगर रोका इस ख्याल, उस ख्याल पर कोई गुनाह नहीं होगा रोकने से, अगर जब रोका तो। या बोलने की चीज है, किसी की गीबत करने को दिल में चाहा, लोग बैठे हुए थे, किसी का तस्करा आया और अब बेचैनी हो रही है, जरा उसकी बुराई करूं, लेकिन अपने आप को क्या कर दिया, रोक दिया, तो खाली उस ख्याल से गुनाह नहीं होगा अगर आपने कंट्रोल कर, मालम ततक मालम तामिल में ही आओ, जब तक के बोला नहीं, बोलोगे तो गुनाह होगा, बोलने की चीजें तो बोलो तो गुनाह होगा, करने की चीजें करोगे तो गुनाह होगा, करने की चीज से नहीं की, बोलने का गुनाह था नहीं किया तो गुनाह नहीं होगा। बात समझ में आई कि नहीं? तो ये गया जो फिस्क व फुजूर के ख्यालात हैं उनका हल बतला दिया। तो बहुत सों को दिल में ख्याल, और कौन ऐसा है जिसको गुनाह का ख्याल ना, कोई बड़े से बड़ा बुजुर्ग भी हो तो उसके दिल में भी ख्यालात से तो आएंगे, समझाया कि नहीं? वो जो दूसरी हदीस सुनाई थी इब्ने अब्बास वाली, एक आदमी ने आकर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से कहा, इन्नी उहद्दिसु फी नफ्सी बिशय, कि मैं अपने जी में कुछ बातें करता हूं। वह आदमी के दिल में चलता है, चक्कर चलता है, फलानी और मौका मिल जावे तो जरा मजा आ जाए, ऐसा सोचता है वो, कि उसके साथ सोबत करने का मौका, जीना करने का मौका, सवा दिल में ख्याल आए, गैर इख्तियारी ख्याल भी आता है, ना चाहते हुए भी आ जाता है। इसी तरीके से और जो गुनाह, जो इसको चोरी की आदत रही हो तो तोबा कर चुका है, लेकिन अब ख्याल आते हैं, यार फलानी जगह बड़ा अच्छा मौका है, फलाना मॉल जो है, फलाने जो ये है, क्या कहें वो दुकान होती है, शोरूम है, उसमें बड़ा अच्छा मौका है हाथ मारने का, जरा मार लेना चाहिए। दिल में खाली ख्याल आया, रोका अपने आप को उसने, नहीं अमल नहीं किया। दोबारा वो नफसी भी शय, अपने जी में कुछ चीजें ख्याल आते हैं और उसको जबान पर लाना, ये मुझे जलकर कोयला बन जाने से ज्यादा सख्त मालूम है। जलकर कोयला बन जाओ ये पसंद है, जबान पर नहीं ला सकते, खास करके जो नेक आदमी मशहूर हो। मैं अगर यूं कहूं कि मेरे जी में ख्याल आया है फलानी औरत को देखने का, जरा देख लूं, तो एक आदमी जो अपनी नेकी में मशहूर है, अगर ऐसा कोई ख्याल आया, क्या किसी के सामने इजहार कर सकता है? अपने पक्के और लंगोटिए दोस्तों के सामने भी इजहार नहीं करेगा, उसके सामने भी बोलेगा नहीं, ये किसी के सामने नहीं बोले, ये तो वो जाने ना अल्लाह जाने, समझाएगा नहीं, क्यों? वो जानते अगर बोलूंगा तो कहेगा यार खाली ऐसा बुजुर्ग बना फिरता। तो कहने का हासिल क्या है कि ऐसा ख्याल ये जो इसमें है, तो उस पर भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, अल्हम्दुलिल्लाह अल्लज़ी रद्द अमरहु इलल वसवसा, एक तो उस पर अमल नहीं किया, हुजूर कहते हैं अल्लाह का शुक्र है कि उसने इसका मामला वसवसे तक रखा, यानी शैतान तो आया था, देखो शैतान खाली वसवसा डालने नहीं आता, शैतान तो आता है कि मैं इसके पास ये काम करवा के जाऊंगा, लेकिन इसने शैतान का इतना तो मुकाबला, वसवसे से तो अपने को बचा नहीं सका, लेकिन उस काम से अपने आप को उसने बचा लिया। जैसा देखो जैसी चीज होती है, किसी असर भी उसी के मुताबिक होता है। हज़रत शाह वलीउल्लाह साहब दहलवी रहमतुल्लाह अलैह इस हदीस की शरह में फरमाते हैं कि असर करने वाले का असर تاثیر اس کی اور جس جو چیز اصل قبول کرتی ہے دونوں کی وجہ سے اس میں فرق پڑتا ہے. ایک بڑا پتھر لے کر کے آپ نے مارا, سامنے اگر شیشہ ہے گلاس ہے تو کیا ہوگا, وہ چکنا چور ہو جائے اس پتھر سے. شیشہ نہیں ہے وہ, کچھ اور بنا ہوا ہے ذرا خوبصورت تو وہاں گوبا پڑ جائے گا لیکن وہ ٹوٹے گا نہیں. سمجھا, جیسی چیز ہے ویسا اصل. یا جیسے سخت گرمی ہے دوپہر کی, جون کی گرمی, اب یہ گرمی جب پڑے گی نا نیچے جب اس کی سورت کی شعائیں آتی ہیں تو کیا ہوتا ہے, پتھر ہے تو کیا ہو جائے گا, گرم, اور اگر پیتل ہے تو اور گرم. اپنے وہ پیتل کا بھیجا ہے بہت جلدی گرم ہوتا ہے وہ تو بالکل آگ بن جاتا ہے, انگلی رکھو گے تو جل جائے گی انگلی. سمجھ آئے کہ نہیں, لکڑی ہے تو بھی کیا ہو جائے گی, وہ بھی گرم, لیکن پتھر زیادہ گرم ہوگا, پیتل اس سے زیادہ گرم ہوگا, لکڑی اس سے کم گرم ہوگی پتھر سے, یہاں تک کہ یہ زمین جو ہے یہ مٹی وہ بھی کیا ہوتی ہے, گرم. کھلے پاؤں ہم نہیں چل پاتے, جو عادی نہیں کھلے پاؤں چلنے کے, ہمارے جیسے لوگ شہر میں رہنے والے دیہات والے تو وہاں چل لیتے ہیں, تو بہرحال وہ اس سے کم گرم ہوگی, جیسے جیسی جگہ اس کے مطابق اثر ہوتا ہے. اور ایک قسم پتھر کی وہ بھی ہے جو کوئی اثر قبول نہیں کرتی. آپ گئے ہوں گے عمرہ حج کرنے کے لیے, مطاف کے اندر سفید پتھر لگے ہوئے ہیں, وہ کوئی مصنوعی نہیں ہے, باقاعدہ ہیں. وہی ایسا پہاڑ اللہ نے پیدا کیا کہ جو سورج کی شعاؤں کو اپنے اندر جذبہ نہیں ہونے دیتے, جس کی وجہ سے وہ گرم ہی نہیں ہوتے, ٹھنڈے ہی رہتے ہیں, کوئی اثر نہیں ہوتا ان شعاؤں کا. ایسے ہی شیطان آدمیوں کے اوپر اپنا اثر ڈالتا ہے. آدمی آدمی کی فرق, کوئی پیتل جیسا سمجھا کہ نہیں, کوئی لوہے جیسا, کوئی پتھر جیسا سمجھا, کوئی لکڑی جیسا, نہ کوئی وہ مرمر کا پتھر جو حرم میں لگا ہوا ایسا. ایسے تو شیطان تو آتا ہے, شیطان تو پورا یہ لے کر کے آتا ہے پورے حوصلے کے کہ اس کے پاس تو میں زنا کروا کے جاؤں گا, لیکن وہ کامیاب نہیں ہوتا. دل میں خالی وسوسہ آیا تو اب اس وسوسے کے متعلق ہم یوں کہیں, حضور نے کیا فرمایا, الحمدللہ الذی رد امرہ الیل, کہ اس کا معاملہ وسوسے تک رکھا. اس کو ایک مثال سے یوں سمجھو کہ کسی کے گھر رات کو چوروں نے حملہ کیا, مار پٹائی کی اس کی, وہ ہسپتال میں داخل ہے, ٹانگیں توڑ ڈالی, ہاتھ توڑ ڈالے, آپ جو ہے اس کی خبر لینے کے لیے گئے تو بھائی کیا حال ہے, الحمدللہ جان بچ گئی. یہ الحمدللہ کا ہی پر بھائی, تیرے تو ٹانگیں ٹوٹ گئی, ہاتھ ٹوٹ گیا, ہاتھ ٹوٹ گیا ٹانگ, اس کا تو علاج ہو جائے گا, جان تو بچ گئی. تو یہاں جو ہے وسوسہ آیا لیکن اس کام میں وہ کام نہیں کیا اس نے اسی کو, تو خالی یہ وسوسہ, اس میں بھی بہت سی مرتبہ اللہ تعالیٰ ہم کو اس وسوسے کے ذریعے سے بچا لیتے ہیں کہ بھائی اس کا اثر وسوسے تک رہا, آگے بڑھنے نہیں دیا. بہت سے لوگ کیا سمجھتے, مولوی صاحب دعا کرو, یہ برے برے خیال آویز نہیں, آویز نہیں, نہ رہے بانس نہ بجے بانسری. ارے بھائی اللہ نے انسان کو پیدا ہی کیا ایسا, تبھی تو انسان کا کمال ہے کہ اس میں گناہ کی صلاحیت ہے, کر سکتا ہے پھر بھی اپنے آپ کو بچاتا ہے. تو بہرحال یہ جو دوسری قسم کہ جس میں خیالات کائی کے گناہوں کے, فسق و فجور کے, اور اس نے اپنے اوپر کیا کیا, کنٹرول کیا, تو اس کوئی اس خیال کی وجہ سے کوئی گناہ نہیں ہوگا. بات سمجھ میں آئی کہ نہیں, تو بہت سے لوگ خالی ایسے خیالات کی پریشان ہوتے ہیں. البتہ یہ ضرورت ہے کہ ایسے خیال بھی آنے نہیں چاہیے, ہمیں اپنا ماحول سدھارنے کی ضرورت. بہت سے لوگ دیندار ہوتے ہیں لیکن پھر بھی تھوڑا تھوڑی دیر چاشنی حاصل کرنے کے لیے دوسری پارٹی میں بیٹھ جاتے ہیں, اور وہاں باتیں ہوتی ہے تو وہ باتوں کی وجہ سے وہ بھی چکر چلتا ہے, اس کا دماغ بھی वो भी कुछ सोचता है, जरा बात सही है, एक आध मरतबा इनके साथ वहाँ चौपाटी पर हुआ मैं। तो अब ये क्या है, आपने अपना भाई, आपको भी इस माहौल में जाना ही नहीं था। मैंने कहा नहीं, हमें अपने ईमान और अपने नेक अमल की हिफाजत जो है हीरे और जवाहरात से ज्यादा करनी, न ऐसे आदमियों की सोहबत, न ऐसा माहौल, हर चीज से अपने आप को दूर रखो। वरना ये करोगे और फिर यूं कहोगे ये हो रहा है मनसा, तो होगा ही नहीं। मैंने जैसा कहा, खिड़की खुली रखोगे तो मच्छर आएंगे और काटेंगे। तो बहरहाल ये दूसरी किस्म जो वसवसे की है, उसका भी ये हुक्म यही कि हम उसके तकाजे पर अमल न करें। लेकिन याद रखना कि आदमी अगर माहौल बदलेगा नहीं तो फिर तो धीरे धीरे वो उसमें फंस ही जाएगा, उसका नजरिया बदलेगा। तो बहरहाल ये दूसरा हल। तीसरी किस्म वसवसों की है जो गुनाह का तो नहीं है लेकिन बेमौका आया। क्या, अल्लाह अकबर, नमाज की नियत बांधी, पहुंच गए दुकान पर, तो दुकान का ख्याल कोई गुनाह का ख्याल नहीं है। पहुंच गए घर में, बीवी के साथ बातें हो रही, अलहमदो पड़ी जा रही है और बीवी के साथ बातें भी हो रही, समझा कि नहीं। तो बीवी के साथ बातें करना कोई गुनाह का काम नहीं, लेकिन हो रहा है कहां, नमाज बेमौका। ये तीसरी किस्म ख्यालात, इससे भी बहुत सारे लोग परेशान हैं। उसकी वजह क्या है? उसकी वजह दरअसल ये है कि हमने अपनी नमाज पर जो मेहनत करनी चाहिए थी की नहीं। नमाज में ऐसे ख्यालात ना आवे, इसके ऐसे ही मुफ्त में नहीं होगा, ये उसके लिए क्या करनी पड़ेगी, ध्यान देने के लिए मेहनत करनी पड़ेगी। नमाज में जो पढ़ा जाता है उसको तवज्जो, उसका पूरा शेड्यूल है नमाज का एक पूरा। आप इस्तिंजा करते हैं वहां से लेकर वुजू करते हैं और उसके बाद फिर जो है नमाज, फर्ज नमाज से पहले सुन्नतें पढ़ते हैं। बहुत से तो कुछ करते ही नहीं, वो सारे मुकदमा कुछ नहीं। भाई आप दावत खाने के लिए जाते हैं तो जो शानदार किस्म की दावतें होती उसमें क्या होता है, वो पहले बैठे तो सूप आया, वो अभी तरह चखा थोड़ा और थोड़ी देर के बाद कुछ और आया, एक साथ सब नहीं आता, धीरे धीरे। ऐसी ऊंची किस्म की जो दावत होती, क्यों, धीरे धीरे वो आपकी भूख को खोलना चाहते हैं और इस तरह। तो ये नमाज की भी एक तरतीब रखी है शरीयत में। आप अपनी वजू करें, इस्तिंजा करेंगे, पेशाब। अब हमारा हाल क्या है, नमाज की तैयारी है, यानी अजान तो कब से सुन ली, अब अजान सुनते ही अगर हम तैयारी कर लेते, अजान से पहले तैयारी कर लेते तो आसान था, लेकिन अजान सुनने के बाद भी बैठे रहे, बातें चल रही चल रही, 10 मिनट बाकी है, 5 मिनट बाकी आए, अब पेशाब का तकाजा है, तो सीधे चले गए कहाँ, इस्तिंजा खाने में, और इस्तिंजा में जल्दी जल्दी पेशाब। अभी तो कतरे असल बंद हुए भी नहीं थे और पानी मुंह डाल के निकल आए। ये कतरे जो बाकी रह जाते हैं, बाकायदा मसला है, अहले इल्म से पूछो, जब तक के कतरा निकलना मुकम्मल तौर पर बंद ना हो जाए वहां तक इस्तिंजा यानी वो पानी डालना या ढेला इस्तेमाल करना है, उसके बाद समझाया कि नहीं। इस्तिनका कहते हैं उसको, ये जरूरी है, इस्तिबरा कहते हैं, यानी गोया पेशाब पूरे पूरी निकल जाने दो। हम तो बोले वो आधी निकली आधी हो पानी, तो अब तुम्हारा पायजामा नापाक होगा, फिर नमाज पढ़ोगे तो वो नमाज कहाँ से दुरुस्त होगी, नहीं। बाकायदा ये भी एक शेड्यूल है, उसको अच्छी तरह हमें क्या करना है, इत्मीनान के साथ। और शैतान के वसवसों की शुरुआत वहीं से होती, शैतान खुद नापाक, और नापाकी हमने शुरू से रख ली ना, पाक नहीं हुए तो शैतान को और मौका मिल गया, काई का वसवसा डालने। ये शैतान जो है बड़ा चटोरिया है, उसको ये गंदगी बहुत अच्छी लगती है। तो बहरहाल इसलिए इस्तिंजे के मामले में बहुत एहतियात की जरूरत। वो भी नहीं जो अहम वाले करते हैं, अगली मजलिस में मैंने कहा था नहीं, एक एक घंटे तक वो भी नहीं करना है, लेकिन शरीयत की हद में रह के करना है। तो बहरहाल ये उसके बाद वजू, वजू भी इतना, हमारा हाल क्या, वजू के तरीके हमारे, अल्लाह की पनाह, बातें हो रही है, नल खोल दिया, पानी गिरता जा रहा है। आप किताबों में पढ़िए, वजू में जरूरत से ज्यादा पानी इस्तेमाल करना क्या है, फजूल खर्ची जिसको कहते हैं पानी की, ये हराम है ना। اپنی اپنا ہو تو مکروہ تحریمی ہے، دوسرا مسجد کا ہو تو حرام. یہ تو وقف کا ہے، ہم کو اتنا ہی پانی استعمال کرنے کی اجازت ہے جس سے ہمارا وضو ہو جائے، اور ہم جو ہے نل کھول کے بیٹھے ہیں باتیں کر رہے ہیں. ابھی تو وضو شروع کرنے سے پہلے 10 بالٹیاں پانی تھا، ایسے ہی گیا. یہ جو پانی کا ضیاع اور بربادی ہوتی ہے، اس کی نحوست کیا ہوتی ہے؟ آدمی کے نماز کے اندر سے خضوع نکل جاتا ہے. خشوع کو نکالنے میں اس کا بڑا دخل ہے، پانی کا بھیجا استعمال کرنا. تو جس کی شروعات ہی حرام کام سے ہوئی، یعنی وہی حرام ہوا تو اب نماز کیسے ہوگی؟ آپ اندازہ لگا سکتے ہیں. تو بہت احتیاط کی ضرورت ہے. نماز شروع کریں، اب پڑھیں تو پڑھنے میں ہمیں اپنا دھیان ادھر لگانا چاہیے. ہمارا حال تو یہ کہ اللہ اکبر کہا، ایسا معلوم ہوتا ہے سوئچ آن کر دی، کائی کی ٹیپ ریکارڈ کی، ادھر ہماری زبان چل رہی ہے سبحانک اللہم وبحمدک، زبان یوں چل رہی ہے اور دل پتہ نہیں کہاں گھوم پھر رہا ہے، کہاں باتیں ہو رہی ہیں، کیا ہو رہا ہے. کہیں جو ہے چائنا جانا تھا خریدی کرنے کے لیے، پورا سفر بھی ہو گیا ہے. کیا ہے یہ؟ ہمارا دھیان نماز میں دھیان لگانے کے لیے جو محنت کرنی تھی وہ آج تک ہم نے کبھی کی. ابھی جیسے ابھی میری تقریر سنی، یار بات تو صحیح ہے، دل میں خیال آئے گا ہر ایک کو، یار بات تو نماز دھیان لگانا چاہیے. اب کیا کریں گے؟ آج تو ابھی جو نماز پڑھوں گا نا صبح کی، بہت دھیان لگا کر ابھی نیت باندھی، اور ابھی الحمدللہ رب العالمین پڑھا، دھیان سے پڑھا، اور الرحمٰن الرحیم پڑھے، اتنی دیر میں تو گاڑی پٹری سے اتر گئی. کیا دھیان چلا گیا؟ وہ بھی یاد نہیں رہا، وہ بھی یاد نہیں رہا اس کو. ایسا دھیان گیا کہ ساری نماز پوری کر لی تو بھی یاد نہیں آیا، 2 دن کے بعد یاد آیا. ارے نماز تو دھیان سے پڑھنے کی، آج سے 2 دن پہلے خیال آیا تھا، اب وہ پھر آیا. کوئی بات نہیں، آپ لگے رہو، بھول ہو گئے ٹھیک ہے، آج پھر دھیان. آج یہ ہوگا کہ الرحمٰن الرحیم تک گاڑی پٹری پر رہی، پھر مالک یوم الدین آیا اور اتر گئی. لیکن بہرحال آپ لگے رہو، ایک دن آئے گا کہ آپ کا جی نماز کے اندر کیا ہوگا. آج تو ہم تو محنت نے کوئی محنت، ہر چیز کے لیے محنت کرنی پڑتی ہے. کوئی آدمی بڑا تاجر ہے، بہت بڑی دکان ہے، تو کیا پہلے دن میں وہ مالدار بن گیا، دکان چل رہی ہے؟ نہیں. ہمارے ایک دوست تھے ملنے والے، نوساری کے تھے، ان کی بڑی اچھی دکان تھی کپڑے کی، تو کہا کرتے تھے، انتقال ہو گیا اللہ ان کو غری کر، تو وہ اپنا واقعہ جو ہے بڑی اس سے بیان کرتے تھے کہ پہلے مول صاحب میں تو وہاں فٹ پاتھ کے اوپر پتھارا بچھا کر کے ماچس بیچتا تھا، اس کے بعد یوں ہوا، دھیرے دھیرے کوئی بھی ہے یا امباڑی ایک دم پہلے دن میں بن گیا. نہیں، اس نے پتہ نہیں کیا کتنی محنتیں کی ہوگی، سمجھا کہ نہیں. تو کہنے کا حاصل یہ کہ دنیا ہو یا کوئی بھی ہو، آپ کو محنت کیے بغیر تو کوئی چیز ملتی نہیں. تو نماز کے اندر جی لگانے کے لیے بھی محنت کرنی پڑے گی جو آج تک ہم نے کی نہیں ہے. ہم تو یوں چاہتے ہیں کہ ہمیں بس ایک ہی دن میں ایسا ہمارا جی لگے کہ ہم بالکل ساتویں آسمان پر پہنچ جائے. نہیں بھائی، یہ ساتویں آسمان پر پہنچنا آسان نہیں ہے. تو بہرحال یہ محنت کرو گے تو آدمی کا ذہن ایسا بنا ہے، معلوم آدمی ہمارا دھیان کیوں نہیں رہتا؟ توجہ آدمی دیکھو، جو چیز آدمی کے شوق کی ہوتی ہے. آپ کسی کتاب میں کوئی مضمون پڑھیں، آپ کو کرکٹ کا شوق ہے اور آپ اخبار میں وہ کرکٹ کی جو ہے یہ آئی ہے، یہ تفصیل آئی ہے، وہ پڑھ رہے ہیں، تو میں سمجھتا ہوں کہ اس پڑھنے کے دوران کوئی دوسرا خیال بھولے سے بھی آپ کو آئے گا نہیں. کیوں؟ اس لیے کہ کسی چیز کو پڑھنے کے لیے جتنا دھیان دینے کی ضرورت ہے وہ 100% دھیان آپ اس میں لگا رہے ہیں. آپ کے شوق کی چیز، آپ کا جی لگتا ہے اس لیے، تو اب اس میں کوئی دوسرا خیال آئے گا ہی نہیں آپ. اور جو چیز آپ کے دھیان کی نہیں، قرآن لے کر کے بیٹھے، اب قرآن لے کر کے بیٹھے تو ویسے بھی آپ کا جی نہیں ہے. اب قرآن کے اندر کیا ہوگا بغیر دھیان؟ تو ہماری توجہ کے 100 حصے ہیں، ان میں سے 10 حصے اس میں لگے ہیں. کس میں؟ قرآن کی پڑھائی میں. اور باقی وہ جو 90% ہے وہ वो बेकार नहीं रहेगा, वो अपनी अपनी जगह ढूंढेगा, वो तो उसमें दूसरे ख्यालात आएंगे। बात समझ में आई कि नहीं? इसलिए हमें मेहनत करनी है, करते 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 100% हमारा ध्यान नमाज में आ जाए, वहां तक हम चैन से ना बैठे तो फिर देखो कोई ख्याल नहीं आए। कहने का हासिल यह है कि ये इस तरह नमाज में आने वाले ख्याल, तो बहरहाल वैसे उससे नमाज तो टूटती नहीं है, लेकिन उसकी तरफ से गाफिल भी होना नहीं चाहिए और उसकी वजह से परेशान भी नहीं होना चाहिए। बाल लोग ऐसे ख्याल आते हैं, मतलब मेरी नमाज क्या खाली उठक बैठक है, खाली सर टकराने का है। अरे भाई, ये सर टकराने का हो तो भी अल्लाह ने आपको तौफीक दी, अपने दरबार में हाजिरी की, उसका शुक्र अदा करो। बहुत वो हैं जिनको ये सआदत नसीब नहीं, अल्लाह ने हमको तौफीक दी इस माना करके ये बड़ी कदर की चीज है। अलबत्ता उसके लिए जितनी मेहनत करनी चाहिए थी वो हमने की नहीं, कमजोरी है, वो हमारा फॉल्ट है, उसको हमें दूर करना है। तो बहरहाल मैं ये अर्ज कर रहा था कि ये जो नमाज के ख्यालात हैं उसकी वजह से नमाज टूटती तो नहीं है, लेकिन हमें उसके लिए मेहनत अलबत्ता और सारी चीज़ों पर, वजू पर, तहारत पर, और ये जो है ये नमाज में पढ़ी जाने वाली, मैंने कहा अभी इसीलिए शुरू किया, ये सूरह फातिहा पहले, तो ये सब सूरतें जो नमाज में आमतौर पढ़ी, तो आपको मतलब बताया गया है तो उसको जहन में रखो ताकि पढ़ो तो उस वक्त ध्यान रहे। समझ आया कि नहीं? तो ये जो नमाज में आने वाले ख्याल आते हैं, बहरहाल उससे भले नमाज न टूटे, लेकिन हमें कोशिश यही करनी चाहिए कि उसकी भी नौबत आने ना पाए, और कोशिश के बावजूद खुदा ना करे ख्यालात आते हैं तो भी इंशाल्लाह उससे नमाज फासिल नहीं हो, न टूटेगी नहीं, हमारा फरीजा क्या हो जाएगा, अदा हो जाएगा। और कभी कभी तो इसी में हमारे लिए इस माना करके खैर हो जाती है कि हम ऐसी टूटी फूटी नमाज के पढ़ते हैं जिसमें 2 मिनट के लिए भी हमारा ध्यान अंदर होता नहीं, उसके बाद भी हमारा हाल यह कि ऐसी नमाज पढ़ के भी हम दूसरों को कितना हकीर समझते। तौफीक दे दी अल्लाह ने 2 रकात पढ़ने की, हालांकि हमारी 2 रकात कैसी हो तो हम ही जानते, अल्लाह जानता है, लेकिन ये 2 रकात पढ़कर ये जितने हैं उन सबको हम हकीर समझते हैं कि मैं हूं एक बड़ा, मेरे जैसा कोई नहीं। दूसरों की तहकीर, अब जिस नमाज को पढ़कर दूसरों की तहकीर आवे तो उसके बाद आप कहिए कि फिर क्या होगा। इसलिए ये भी कभी तो अल्लाह की हिकमत भी होती है, हम तो ऐसी नमाज पढ़ के भी अपने आप को बड़ा समझते हैं, हालांकि इसके बाद तो कोई सवाल ही नहीं पैदा होता। तो बहरहाल ये जो ख्यालात वसाविस जो थे, 10 सवा 10 बजने वाले हैं, तो वसाविस जो थे इनका ये तफसील बता दी है। तो ये 3 चीज़ें थी, उसमें और भी बहुत कुछ तफसील कहने की ज़रूरत है, लेकिन अभी मुख्तसर तौर पर आपको बता दिया। इस सिलसिले में मेहनत करो, अपना ध्यान लगाओ, और जितनी अल्लाह से दुआएं करो, शैतान से बचने के लिए ही वरना सुनत है उसको पढ़ते रहो बार बार, तो उसके शैतान के असरात से भी हिफाजत, ऐसा माहौल, ऐसी चीज़ें जिसकी वजह से ये बुराइयाँ आ सकती है उससे भी अपने आप को दूर रखो, तो इंशाअल्लाह ईमान की भी हिफाजत होगी और जो है आमाल को भी सही तरीके से अंजाम देने की, अमल में लाने की तौफीक होगी। अल्लाह हम सब को इसकी तौफीक अता फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा व बिहमदिक व तबारक इस्मुक व तआला जद्दुक व ला इलाहा गैरुक, अल्लाहुम्मा सल्ले व सल्लिम व बारिक अला सय्यदिना व मौलाना मुहम्मद व अला आलि सय्यदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा बिअदद मा तुहिब्बु व तरदा। ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين يا الله تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما، نفس اور شیطان کی شرارتوں اور ان کی وسوسہ اندازیوں سے ہماری پوری پوری حفاظت فرما۔ اے اللہ حضور صلی اللہ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی توفیق و سعادت عطا فرما۔ اللہ حضور پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا مولانا محمد.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.